यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म श्रिया नेपाल। शुरूमा प्रमुख समाचार। मन्त्रीमण्डल पुनर्गठन, प्रधानमन्त्रीको अमेरिका भ्रमण र अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम लगायत विषयमा सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल। अमेरिकाको भ्रमण औपचारिक रूपमा तय भएपछि मात्र संसदलाई जानकारी गराउने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। काठमाण्डु महानगरपालिकाको आर्थिक वर्ष 2079-80 नीति तथा कार्यक्रम सार्वजनिक। गएरातीदेखि लागू हुने गरी नेपाल आयल निगमद्वारा इन्धनको मूल्यमा वृद्धि। र फ्रान्समा राष्ट्रपतिको गठबन्धनले संसद
सुनत, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रिय सभाको हिजोको बैठकमा विभिन्न 8 विधेयक सम्बन्धी विधायन व्यवस्थापन समितिका प्रतिवेदनहरू पेश भएका छन्। बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य सांसद नारायण दत्त मिश्रले सार्वजनिक सेवा प्रसारण विधेयक 2077, अध्यागमन विधेयक 2076, अनुगमन तथा मूल्यांकन विधेयक 2076 तथा प्रतिलिपि अधिकार पहिलो संशोधन विधेयक 2076 विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो। सांसद मिश्रले विद्युत विधेयक 2077, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक 2077, अभिलेख संरक्षण पहिलो संशोधन विधेयक 2077 तथा सुरक्षण मुद्रण सम्बन्धी विधेयक 2077 विधायन व्यवस्थापन समितिका प्रतिवेदनहरू पनि सभामा पेश गर्नुभयो। यसअघि बैठकमा विशेष समय लिएर सांसद अनिता देवकोटाले विकास सहायता लिँदा सामरिक सम्बन्धको प्रश्न नउठ्ने गरी परिपक्व परराष्ट्र नीति अवलम्बन गर्न सरकारसँग आग्रह गर्नुभयो। सांसद भगवती नेउपानेले नेपाल असंलग्न परराष्ट्र नीति अवलम्बन गरेर अगाडि बढ़न चाहन्छ भन्ने कुरा दुवै छिमेकी राष्ट्र तथा अन्तर्राष्ट्रिय मंचहरूमा प्रष्ट रूपमा भन्नुपर्ने बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक आज दिउँसो 1 बजे पुनः बस्नेछ। सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच समसामयिक विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेता झलनाथ खनाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो। बैठकमा अमेरिकी स्टेट पार्टनरशिप प्रोग्रामका विषय, प्रधानमन्त्रीको प्रस्तावित अमेरिका भ्रमण र मन्त्रीमण्डल गठन लगायतका विषयमा छलफल भएको नेताहरूले बताउनुभयो। बैठकमा अमेरिकी स्टेट पार्टनरशिप प्रोग्रामका बारेमा सर्वदलीय बैठक बोलाएर त्यसको यथार्थ बुझ्ने र जनतालाई त्यसबारेमा जानकारी गराउने विषयमा पनि छलफल भएको बताइएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने भनिएको आफ्नो अमेरिकाको भ्रमण औपचारिक रूपमा तय भएपछि मात्र संसदलाई जानकारी गराउने बताउनुभयो। हिजो नेपाली कांग्रेसकी सचेतक पुष्पा भूषालसँगको भेटमा भ्रमण तय भएपछि सदन र संसदीय समितिमा आएर औपचारिक रूपमा जानकारी गराउने बताउनुभयो। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भ्रमणका सम्बन्धमा जानकारी लिन प्रधानमन्त्री देउवालाई समिति बैठकमा बोलाएको सन्दर्भमा समिति सदस्य समेत रहनुभएकी सचेतक भूषालले हिजो उहाँसँग भेट गर्नुभएको थियो। समितिको यसअघिको बैठकमा परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले प्रधानमन्त्रीको अमेरिका भ्रमणका सम्बन्धमा प्रारम्भ छलफल भएको तर अन्तिम टुंगो लागि नसकेको स्पष्ट पार्नु भएको थियो। यसअघि प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई पुनः समिति बैठकमा बोलाउने निर्णय गरेको छ। समितिको हिजोको बैठकमा प्रधानमन्त्री देउवा उपस्थित नहुनु भएपछि समितिले प्रधानमन्त्री देउवालाई पुनः बोलाउने निर्णय गरेको हो। कहिले बोलाउने भन्ने मिति तय नभए पनि प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणका सम्बन्धमा छलफल गर्ने गरी समय मिलाएर प्रधानमन्त्रीलाई बोलाइने समितिका सभापति पवित्रा निरौला खरेलले जानकारी दिनुभयो। बाल बालिकाका क्षेत्रमा कार्यरत संघ संस्थाहरूले विवाहको उमेर घटाउन उपयुक्त नहुने सुझाव दिएका छन्। प्रतिनिधि सभा कानून न्याय तथा मानव अधिकार समितिले हिजो गरेको छलफलमा बाल बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपले विवाहको उमेर घटाउने भन्दा पनि त्यहाँ देखिएका अन्य कमी कमजोरीहरू घटाउन सुझाव दिएको हो। समितिले यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलको प्रारम्भमा बाल विवाहको अवस्था, विवाहको उमेर र सामाजिक अवस्थाका विषयमा सिजपसँग छलफल गरेको थियो। नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्मचारी तन्त्रभित्र संघीयता र लोकतान्त्रिक गणतन्त्र कमजोर पार्न खोज्ने प्रवृत्ति सक्रिय रहेको टिप्पणी गर्नुभएको छ। पार्टी निकट नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले माथिल्लो तहका कर्मचारीले संघीय निजामती ऐन अगाडि बढ़ाउन नदिएको गुनासो गर्नुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग गृहमन्त्री बालकृष्ण खाँडले भेटघाट गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालयमा भएको भेटमा उहाँहरूबीच नागरिकता विधेयक चालू संसदमा दलीय सहमतिमा अगाडि बढ़ाउने विषयमा कुराकानी भएको गृह सचिव टेकनारायण पाण्डेले जानकारी दिनुभयो। सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसदमा पेश गरेर पास गर्ने तयारी स्वरूप गृहमन्त्री खाँडले अध्यक्ष नेपाललाई भेट्नु भएको हो। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमै रोजगारी र आमदानी सृजना हुने योजना बनाउनुपर्ने बताउनु भएको छ। तनहुँको व्यास नगरपालिकाले हिजो आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता पौडेलले गाउँमा रोजगारी र गाउँमै आमदानी हुने योजना बनाएर जनतालाई गाउँमै बसुबसु लाग्ने वातावरण बनाउनेतर्फ स्थानीय तहले ध्यान दिनुपर्ने बताउनुभयो। नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस सहितको पाँच दलीय गठबन्धनले राम्रो प्रतिफल हासिल गरेकाले आउने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा पनि पाँच दलीय गठबन्धन जारी रहने बताउनु भएको छ। नेपाल प्रेस युनियन पर्सा शाखाद्वारा हिजो वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा नेता डाक्टर महतले नेकपा एमाले अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राम एसपीपीलाई चुनावी एजेण्डा बनाउन खोजेको आरोप लगाउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले धर्म र संस्कृतिको जगेर्ना गर्नु आवश्यक रहेको बताउनु भएको छ। सुदूरपश्चिम प्रदेशकै ठूलो तथा प्रसिद्ध शक्तिपीठ बडी केदार पदमार्गको हिजो शिलान्यास गर्नुहुँदै मन्त्री आले धर्म, कला र संस्कृतिको जगेर्नाका लागि सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन सन्देश।
श्रम ऐन 2074 पालना गरौं। श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीले कला र समाजबीच उच्च तहको अन्तर्क्रिया आवश्यक भएको बताउनु भएको छ। सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरको 50 वार्षिकोत्सवको अवसरमा हिजो आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले समाजलाई असल मार्गमा निरन्तर डोर्याउन सांस्कृतिक संस्थान एवं विभिन्न राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले पारस्परिक सहयोग र समन्वयका आधारमा नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड़ दिनुभयो। काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष 2079-80 को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सांस्कृतिक शहर समृद्ध महानगर नारा दिएर काठमाडौँ महानगरको नीति तथा कार्यक्रम 11 नगरसभाको पहिलो बैठकमा हिजो सार्वजनिक गर्नुभएको हो। प्रमुख शाहले काठमाडौँलाई व्यवस्थित गर्ने पुरातात्विक सम्पदाको संरक्षण, पूर्वाधार एम्बुलेन्सको संचालन, ज्येष्ठ नागरिकलाई घरमै गएर स्वास्थ्य परीक्षण गर्ने नीति तथा कार्यक्रममा समावेश गर्नुभएको छ। काठमाडौँको बढ़दो सवारी साधन र पार्किङ समस्यालाई मध्यनजर गर्दै काठमाडौँ 11 स्थित खुला मञ्च छेउको खाली जग्गामा अण्डरग्राउण्ड पार्किङ स्थल बनाउने गरी सम्भाव्यता अध्ययन गर्ने, काठमाडौँको फोहोर मैला व्यवस्थापनको दिगो र व्यवस्थित उपायको खोजी गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ। काठमाडौँ महानगरपालिकाले यही नीति तथा कार्यक्रम अनुसार असार 10 गते बजेट ल्याउनेछ। सर्वोच्च अदालतमा नेपाल प्रहरीको महानिरीक्षकमा धीरज प्रताप सिंहलाई बढ़ुवा गर्ने सरकारको निर्णय विरूद्ध परेको रिट निवेदनमा हिजो बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको छ। अब रिटको यही असार 13 गते सुनवाई हुने भएको छ। कायम मुकायम प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश डाक्टर कुमार चुडालको संयुक्त इजलासमा उक्त विवादबारे हिजो सुनवाई गर्दा पक्षको बहस नै नसकिएको हुनाले हेर्दा हेर्दैमा राखिएको हो। हिजो रिट निवेदकका तर्फबाट 13 कानून व्यवसायीले बहस गर्नुभएको थियो। नेपाल आयल निगमले गैरातीदेखि लागू हुने गरी इन्धनको मूल्यमा वृद्धि गरेको छ। हिजो बसेको निगमको संचालक समिति बैठकले डिजेल र मट्टीतेलमा प्रति लिटर 27 र पेट्रोलमा प्रति लिटर 21 रूपियाँ मूल्य बढ़ाएको हो। मूल्य बढ़ेसँगै पेट्रोलको मूल्य 199 पुगेको छ भने मट्टीतेलको मूल्य 192 पुगेको छ। निगमले हवाई इन्धनतर्फ आन्तरिकमा 19 र अन्तर्राष्ट्रियमा 100 अमेरिकी डलरले मूल्य वृद्धि गरेको छ। निगमले खाना पकाउने ग्यासको मूल्य भने बढ़ाएको छैन। नेपाललाई संयुक्त राज्य अमेरिकाले करिब 22 लाख खोप अनुदान सहयोग उपलब्ध गराएको छ। ती खोप 5 वर्षदेखि 11 वर्षका बाल बालिकालाई प्रयोग गर्न मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म अमेरिकाले नेपाललाई प्रदान गरेको फाइजर खोपका 22 लाख 60 हजार मात्रा र जोनसन एण्ड जोनसनको एकल मात्रा खोप 15 लाख मात्राको परिणाममा थप गरिने जनाइएको छ। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग यूएसआईडीले बाल फाइजर खोप अभियानको तयारीका साथै विभिन्न 56 जिल्लाका अग्रपंक्तिमा खटिएका स्वास्थ्य कर्मीलाई प्रशिक्षण दिने आग्रह गरेको छ। बैतडीमा 4 दिनका लागि विद्युत सेवा बन्द हुने भएको छ। नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टका अनुसार असार 6 गते सोमबारदेखि असार 10 गतेसम्म 4 दिन बैतडीमा विद्युत सेवा अवरूद्ध हुने भएको हो। विद्युत सब स्टेशन मर्मत गर्ने कार्य शुरू हुने भएकाले विद्युत सेवा अवरूद्ध हुने भएको हो। सब स्टेशन पुरानो हुँदा बेला बेलामा विद्युत सेवा अवरूद्ध हुने गरेको र अब त्यस्तो नहोस् भन्नका लागि सब स्टेशन नयाँ राख्ने प्रक्रिया शुरू भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ। मनसून देशभर फैलन अझै केही दिन लाग्ने भएको छ। गत जेठ 22 गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसून देशभर फैलिन अझै 2-3 दिन लाग्ने वरिष्ठ मौसमविद वरूण पौडेलले बताउनुभयो। पौडेलका अनुसार हाल प्रदेश नम्बर 1 मध्य प्रदेश बागमती र गण्डकी प्रदेशमा मनसूनी वायुको सामान्य प्रभाव रहेको छ। अन्य प्रदेशका पहाड़ी भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व पश्चिम न्यून चापीय रेखाको प्रभाव रहेको छ। नेपालमा मनसून भित्रिने सरदर मिति जून 13 भए पनि यस वर्ष सो समयभन्दा एक साता अगाडि अर्थात जून 5 मनसून प्रवेश गरेको छ। बझाङका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले पालिकामा गर्नुपर्ने कामका लागि तालिम तथा प्रशिक्षणको आवश्यकता रहेको बताएका छन्। सबै कुराको जानकारी नहुने भएकाले जनप्रतिनिधिहरूले त्यस सम्बन्धी ज्ञान सिप बढ़ाउन तालिम तथा प्रशिक्षणको माग गरेका छन्। बझाङबाट संवाददाता जगदीश रोकायाको यो रिपोर्ट।
स्थानीय तहको निर्वाचनबाट निर्वाचित बझाङका प्राय सबै जनप्रतिनिधिहरूले आफ्नो काम कर्तव्य अधिकार र अन्य सेवा प्रवाह सम्बन्धी खासै जानकारी नभएकाले यस सम्बन्धी तालिम प्रशिक्षण पाउनुपर्ने महसुस गरेका छन्। निर्वाचित भइसकेपछि आफ्नो अनुभव बताउँदै जय पृथ्वी नगरपालिका कार्यपालिका सदस्य धनलक्ष्मी उपाध्याय।
जनप्रतिनिधि भइसकेपछि बजेट के आन्ने हो, कहाँ वितरण अन्य हो, कसरी वितरण अन्य हो, बजेटको बारेमा बुझेको पनि केही छैन। काम कर्तव्य अधिकार हाम्रो के हो, कसरी हामीले अगाडि बढ्ने हो, पढे लेखेको मान्छेले पनि त थाहा पाउँदैन भने नपढे लेखिया मान्छे थाहा पनि छैन।
उहाँ जस्तै खप्तछन्ना गाउँपालिका 7 नम्बर वडा रमानन्द जोशीको पनि यस्तो भनाइरहेको छ।
अहिलेको यो स्थानीय तहको मर्मलाई पनि बुझ्नको लागि प्रशिक्षण पाउन आवश्यक छ।
उहाँ जस्तै मस्टा गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराको यस्तो भनाइरहेको छ।
जनताहरूको इच्छा र चाहना के छ, सहस्राब्दी विकासका लक्ष्यहरू छन्, त्यसलाई कसरी परिपूर्ति गर्ने, राष्ट्रिय लेभलमा लिएका रणनीतिक योजनाहरूलाई कसरी स्थानीय तहले सम्बोधन गर्ने, काम कर्तव्य अधिकार के हुन्, यी विषय वस्तुहरूलाई समेटेर जनप्रतिनिधिहरूलाई प्रशिक्षण गर्न जरुरी छ।
देश विकास र सुशासन का लागि जनप्रतिनिधि साथै राजनीति गर्ने व्यक्तिहरूको प्रमुख हात हुने भएकाले उहाँहरूको ज्ञान सिप दक्षता योग्यता अनुभव हुनु जरूरी देखिन्छ। जगदीश रोकाया, रेडियो नेपाल बझाङ।
भूमि र प्रकृतिको पूजा गर्ने मगर समुदायको चाड भूमि पर्व रूकुम जिल्लाका विभिन्न ठाउँमा हर्षोल्लासका साथ मनाउने गरिन्छ। भूमि देवतालाई पूजा गरेपछि अनिष्ट नहुने तथा बाली नाली सप्रिने विश्वासका साथ रूकुमका मगर समुदायमा भूमि पर्व मनाउने प्रचलन छ। रूकुम पश्चिमबाट संवाददाता मेघराज खड्काको यो रिपोर्ट।
हरेक वर्षको जेठ महिनाको अन्तिम दिन लेकबाट फूल टिपी ल्याएपछि असार एक गतेबाट भूमि पर्व शुरू गर्ने प्रचलन छ। रुकुमका मगर समुदायहरूले आफ्नै पहिरनमा बाजा गाजा सहित लेकमा पुगी वन देवतालाई पूजा गरेर नाच शुरू गर्ने गरिन्छ। हरेक दिन बाजा गाजा सहित मगर समुदायका व्यक्तिहरू भूमि नाचमा सहभागी हुने गर्दछन्। असार पाँच गते भूमि पर्वको विधिवत रूपमा समापन गर्ने गरिन्छ। भूमि देवतालाई पूजा गरे अनिष्ट नहुने बाली नाली सप्रिने मगर समुदायमा जनविश्वास रहँदै आएको छ। लाङ्गाली सेवा समाज रुकुमका अध्यक्ष राजकुमार पुन।
भूमि देवतालाई पुजेपछि बाढी पहिरो आन्न शुभिकाल हुन्छ, अनिकाल हुन्न, सधैँभरि राम्रो वातावरण सिर्जना हुन्छ भन्ने पुर्खाहरूबाट हामीले पाएका छौँ, ती चलाउँदै आएका छौँ।
रुकुम पश्चिम सदरमुकाममा बसोबास गर्ने मगर समुदायहरू आफ्नो परम्परागत पहिरनमा सजिएर खलङ्गाको शहीद मैदानमा जम्मा भई एक आपसमा रमाइलो गर्दै भूमि नाच नाच्ने गर्दछन्। परम्परागत रूपमा चल्दै आएको सांस्कृतिक पर्वमा रम्न पाएकोमा नयाँ पुस्ताका युवा युवतीहरू पनि खुसी देखिन्छन्।
यति रमाइलो हुँदो रहेछ आफ्नो कल्चर, म मगर हुँ भन्दाखेरि एकदम प्राउड फिल हुने।
नयाँ युवाहरूले चाहिँ पुरानो बुढापाकाहरूले भनेको अनुसार चाहिँ हामीले चाहिँ रमाइलो गरिरहेका छौँ। पहिलाको कल्चरलाई यसरी निरन्तरता दिने भनेर सानो बालबच्चादेखि लिएर वृद्ध वृद्धासम्म सबैले चाहिँ रमाइलो गर्ने गर्छ।
धेरै जसो स्थानमा भूमि पर्वको अवसर पारी मेला प्रतियोगिता खेलकुद लगायतका विभिन्न कार्यक्रमहरू आयोजना समेत गर्ने गरिएको छ। भूमि पर्व मनाउन घर बाहिर रहेकाहरू पनि त्यसबेला घर आउने गर्दछन्। मेघराज खड्का, रेडियो नेपाल, रुकुम पश्चिम।
अब अन्तर्राष्ट्रिय समाचार। इम्यानुएल म्याक्रोन फ्रान्सका राष्ट्रपति निर्वाचित भएको दुई महिना नबित्दै उहाँको गठबन्धनले फ्रान्सको संसदमा आफ्नो बहुमत गुमाएको छ। राष्ट्रपति म्याक्रोनले आफ्नो गठबन्धनलाई बहुमत दिन आह्वान गर्नुभए तापनि वामपन्थी तथा दक्षिणपन्थी पार्टीहरूले अपेक्षित भन्दा बढ़ी मत पाएपछि फ्रान्सेली राजनीतिमा अन्यल बढ़ेको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रूस युक्रेन बीच हुन सक्ने दीर्घकालीन युद्धका लागि पश्चिमा राष्ट्र तयार रहनुपर्ने धारणा राख्नु पाएपछि नेटो प्रमुखको पछिल्लो भनाई बाहिर आएको हो। नेटो र बेलायत युक्रेनलाई जति सक्दो धेरै हतियार उपलब्ध गराउनुपर्ने पक्षमा रहेका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूस विरूद्धको युद्ध जित्न अत्याधुनिक क्षेप्यास्त्र जरूरी रहेकोमा जोड़ दिँदै आउनु भएको छ।
अर्थमन्त्री जनार्दन शर्मासँग विश्व ब्याङ्कका प्रबन्ध निर्देशक मारी अल्का पान्जिस्तुले आइतबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटमा मन्त्री शर्माले नेपालको विकास प्रयासमा विश्व ब्याङ्क लामो समयदेखि एउटा भरपर्दो साझेदार संस्थाका रूपमा रहिआएको उल्लेख गर्नुहुँदै विश्व ब्याङ्कले कोविड 19 पछिको परिस्थितिसँग जुझ्न प्रदान गरेको 122 मिलियन अमेरिकी डलर बराबरको वित्तीय सहयोगका लागि धन्यवाद दिनुभयो। सो अवसरमा विश्व ब्याङ्कका प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले नेपालको विकास साझेदारका रूपमा सहभागी हुन पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा पनि वित्तीय सहयोग मार्फत नेपालको समग्र विकास प्रणालीमा सघाउ पुर्याउने बताउनुभयो। सन् 1969मा 16.9 लाख अमेरिकी डलरको वित्तीय सहयोगबाट नेपालसँग विश्व ब्याङ्कको सहकार्य शुरू भएको थियो। विश्व ब्याङ्कसँग हालसम्म 3 अर्ब अमेरिकी डलर बराबरको 25 आयोजनामा सहकार्य भएको छ। चालू आर्थिक वर्ष सकिन 27 दिन बाँकी रहँदा 1 खर्ब 40 अर्ब 16 करोड़ बराबर मात्रै पूँजीगत खर्च भएको छ। सरकारले कुल 3 खर्ब 78 अर्ब 9 करोड़ बराबरको पूँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो। सरकारले विकास निर्माणको काममा हुने खर्च बढ़ाउने र त्यसका लागि सबै उपाय अवलम्बन गर्ने भने पनि त्यस अनुसार हुन सकेको छैन। यही असार 4 गते शनिबारसम्म सरकारको कुल खर्च 64.55% बराबर भएको छ। चालू खर्च भने 77.2% बराबर भएको छ। सरकारले चालू आर्थिक वर्षमा कुल 11 खर्ब 80 अर्ब 60 करोड़ बराबरको राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा हालसम्म 9 खर्ब 48 अर्ब 20 करोड़ बराबरको राजस्व संकलन भएको छ। यो कुल लक्ष्यको 80.23% बराबर हो। नेपालका उद्योगले आफ्नो उत्पादन क्षमताको 71% मात्रै क्षमता उपयोग गरेको पाइएको छ। नेपाल उद्योग परिसंघले उद्योगको औद्योगिक गतिविधिको अध्ययन गरेर सार्वजनिक गरेको औद्योगिक अवस्थिति प्रतिवेदनमा उद्योगले आफ्नो कुल उत्पादन क्षमताको 71% क्षमता उपयोग गरेको पाइएको हो। प्रतिवेदनले अघिल्लो आर्थिक वर्ष 2077-78 दोस्रो त्रैमासिकको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा उद्योगको आय वृद्धि दर 27.1% बढ़ेको देखिएको छ। विद्युतको आपूर्तिमा आउने समस्याका कारण अझै पनि 64.4% उद्योगले जेनेरेटर प्रयोग गरिरहेको अध्ययनले देखाएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन सोमबार हुँदैछ। पुरानी कण्ठमा रहेको पार्क ब्रिज रिसोर्टमा हुन लागेको निर्वाचनमा सहभागी हुन देशभरका अधिकांश प्रतिनिधिहरू काठमाडौँ आइसकेका छन्। चार वर्षका लागि हुने निर्वाचनमा वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज बिरकम नेवाङ बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। अध्यक्षमा अर्का उम्मेद्वारको रूपमा फ्रेन्स क्लबका पूर्व अध्यक्ष राजीव पौडेल पनि रहनु भएको छ। चुनाव रोचक हुने देखिएको छ। मदन भण्डारी स्पोर्ट एकाडेमीले 31 मदन जयन्तीको अवसरमा विभिन्न खेलका 8 प्रतियोगिता गर्ने भएको छ। राष्ट्रिय खेलकुद परिषद राकेपा संघको सहकार्यमा राष्ट्रव्यापी रूपमा खेलकुद आयोजना गर्ने उद्देश्यले एकाडेमीले देशका विभिन्न 7 शहरमा क्रिकेट, भलिबल, रेसलिङ, बुद्धिचाल, बास्केटबल, फुल कन्ट्राक्ट, विभिन्न खेलका प्रशिक्षक तथा एम्पायरलाई प्रशिक्षण तथा तालिम र त्यक्यान्दो प्रतियोगिता गर्ने एकाडेमी अध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयो। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सामाजिक सञ्जालबाट खेलाड़ीमाथि दुर्व्यवहार गर्ने व्यक्तिहरूको पहिचान गर्न थालेको छ। फिफाले खेलाड़ीको युनियन फ्री फोर्ससँग मिलेर खेलाड़ीहरूलाई लक्षित अपमानजनक पोस्ट गर्नेहरूको पहिचान गर्न थालेको हो। युरोकप 2020 फाइनल र सेमिफाइनल तथा अफ्रिका कप अफ नेसनको समयमा गरिएका 4,00,000 बढ़ी सामाजिक सञ्जालका पोस्टहरू अध्ययन गरिएको छ, जसमा 50% भन्दा बढ़ी खेलाड़ीहरू कुनै न कुनै प्रकारको दुर्व्यवहारको शिकार बनेको पाइएको छ। अध्ययन अनुसार युरोकपको फाइनलमा पेनाल्टीमा चुकेका काला खेलाड़ीलाई सबैभन्दा बढ़ी दुर्व्यवहार भएको पाइएको छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले फुटबलको रक्षाको लागि आफूहरू लागिरहेको र खेलाड़ीमाथिको कुनै पनि दुर्व्यवहार स्वीकार नहुने बताए।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्य बदली रहे प्रदेश एक, मध्य प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.4 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 88%। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा आज बिहान सूर्योदय 5:09 भयो भने सूर्यास्त भरे साँझ 7:02 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मन्त्रीमण्डल पुनर्गठन, प्रधानमन्त्रीको अमेरिका भ्रमण र अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम लगायत विषयमा सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल। अमेरिकाको भ्रमण औपचारिक रूपमा तय भएपछि मात्र संसदलाई जानकारी गराउने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। काठमाण्डु महानगरपालिकाको आर्थिक वर्ष 2079-80 नीति तथा कार्यक्रम सार्वजनिक। गैरातीदेखि लागू हुने गरी नेपाल आयल निगमद्वारा इन्धनको मूल्यमा वृद्धि र फ्रान्समा राष्ट्रपतिको गठबन्धनले संसदमा बहुमत गुमायो। यो सँगै बिहान 7 बजेको समाचार सकियो। हवस् त, नमस्ते।